سے فرض ہوں آپ سب اپنی صحت و سلامتی کے لیے اور دنیا میں جہاں کہیں سید الشہداء کے عزادار ہیں. اور آپ سب جانتے ہیں کہ اس وقت دنیا بھر میں شدید گرمی کا وقت ہے, اور جن جگہوں کے بارے میں ہم یاد میں بیٹھے ہیں وہاں جو گرمی ہے وہ ناقابل تصور گرمی ہے, اور وہ سب وہاں پر ننگے پاؤں کھڑے ہوتے ہیں معمولا اس شدت کی گرمی کے اندر. اور اسی طریقے سے برصغیر کے اندر دنیا کے مختلف مقامات کے اوپر ان سب کے مقابلے میں یہاں جو کچھ ہے یہ تو پھر بہت ہی آسان ہے. اور آپ سے جو مسلسل یہ درخواست کر رہے ہیں وہ یہ ہے کہ آپ یہ نہ سوچیں کہ ابھی آپ کو جگہ نظر آ رہی ہے اور اس کو آپ چھوڑ دیں. جتنی بھی آپ کو جگہ نظر آ رہی ہے کوشش کریں گے اس کو فل کر لیں, کیونکہ ظاہر ہے جو بھی باہر کھڑا ہوگا وہ بھی آپ کے بھائیوں میں سے ہے, بہنوں میں سے ہے, کیوں تکلیف نہ ہو جب ہم تھوڑی سی تکلیف اٹھا کے ان کو اکوموڈیٹ کر سکتے ہیں. تو بعد میں انشاءاللہ اگر ضرورت پڑتی ہے تو پھر دوبارہ درخواست کر دیں گے جتنا آپ پہلے کر سکتے ہیں. بہت ساری جگہ خالی ہے, بعد میں آپ فل کر لیجیے گا. خود ہی درود بھیجے گا محمد و آل محمد. فاتحہ. بسم اللہ الرحمن الرحیم, الحمد للہ الرحمن الرحیم, مالک یوم الدین, ایاک نعبد و ایاک نستعین, اهدنا الصراط المستقیم, صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بار دیگر درود بھیجے گا محمد و آل محمد. صلی اللہ علیہ نصیب نہیں ہوئی ہے. یہ خدا کا شکر ہے, خدا کی دی ہوئی اس نعمت کا شکر بجا لانے کے لیے قیامت تک اپنی نسلوں کو اس سعادت میں باقی رکھنے کے لیے دنیا میں جو کوئی جہاں کہیں بھی سید الشہداء کا عزادار ہے اس کی سلامتی کے لیے اور لشکر اسلام کی فتح و نصرت, لشکر کفر کی نابودی کے لیے, اور جن ظالموں جابروں نے دو شہروں کے اندر دو انتہائی محترم سادات کا خون بہایا ہے ان قاتلوں کی نابودی کے لیے درود بھیجے محمد و آل محمد پر. صلی اللہ علیہ وآلہ وسلم. ہم نے سید الشہداء سے ظلم کے خلاف آواز اٹھانے کو سیکھا ہے. اور دنیا کا جو بھی ظالم ہے آج ظلم کر لے, لیکن وہ یاد رکھے ہم نہیں بھولیں گے قاتل کون ہے, یہ ہم یاد رکھیں گے. اور جب بھی خدا متعالیٰ نے طاقت نصیب کی, سادات کے ان قاتلوں سے ضرور بدلہ لیا جائے گا انشاءاللہ. ان قاتلوں کی نابودی کے لیے ایک بار پھر درود بھیجیں, محمد و آل محمد پر صلی اللہ علیہ وسلم. خدا نے قرآن کریم کے اندر ہدایت کا ایک جامع نظام بیان فرمایا ہے, اتنا خوبصورت, اتنا وسیع اور چند صفحات کے اندر. دنیا کے قانون کی کتابوں کو دیکھتے ہوئے قرآن کریم کے صفحات کچھ بھی نہیں ہیں. جتنا ایک ملک کا قانون لکھا جاتا ہے اس میں ہزاروں صفحے چاہیے ہوتے ہیں, اور خدا تعالیٰ نے چند سو صفحات کے اندر نبی اکرم سے لے کر روز قیامت تک تمام اقوام کی ہدایت کے لیے بندوبست کر دیا چند صفحات کے اندر. اور ہمیں ایک ذمہ داری دی ہے, وہ یہ کہ اس قرآن کریم پہ غور و فکر کر, اس قرآن کریم پر عمل کرنے میں دوسرے لوگ تم سے آگے نہ نکل جائیں. یہ امیر مومنین نے ارشاد فرمایا. بدقسمتی سے خود رسول گرامی کے زمانے میں بھی یہ بات احساس ہو رہی تھی کہ ہر کوئی قرآن کریم سے اتنا زیادہ متمسک نہیں ہے, اور جیسے جیسے نسلیں گزرتی چلی گئیں بدقسمتی سے یہ دوری خدا نہ کرے نعوذ باللہ تعالیٰ کچھ اقوام کے اندر بڑھتی چلی گئی. اب مجھے نہیں معلوم کہ اس وقت کی جو صورتحال ہے یہ آئندہ زمانے میں کیا رنگ دکھانے والی ہے. اس کا جو سدباب کر سکتے ہیں کم سے کم اتنا کہ ہم اس کی سزا میں نہ آ جائیں. کیوں قرآن کریم کو ترک کیا, کم سے کم اتنا کر سکتے ہیں کہ ہم قرآن کریم سے اپنے تمسک کو بڑھا دیں. جیسا کہ میں نے چند دن پہلے آپ کی خدمت میں عرض کیا کہ سید الشہداء کا شب عاشور قرآن کریم کے ساتھ وقت گزارنا یہ بہت سارے پیغامات اپنے اندر لیے ہوئے تھا. اب یہ کہ میں ہر روز کوشش کرتا ہوں کہ قرآن کریم کی کسی ایک آیت کو آپ کی خدمت میں عرض کروں اور مختصر ترین بیان ہو, تاکہ یہ اندازہ ہو کہ ایسا نہیں ہے قرآن کریم کی مختصر آیت میں پیغام نہیں ہوگا. نہیں, بعض اوقات بہت سادہ زبان کے اندر بہت عمیق پیغام ہوگا. ایک آیت کریم میں آپ کے سامنے ذکر کروں گا, درود بھیجے گا محمد و آل محمد صلی اللہ خدا نمتال نے سورہ عادیات کے اندر بالکل آخر میں جا کے ارشاد فرمایا, افلا یعلم اذا بعثر ما فی القبور وحصل ما فی الصدور. ہمیں بہت خوشی ہوگی کبھی ایسا ہو کہ ہم آدھی آیت پڑھیں اور باقی آدھی آیت لوگ پڑھ لیں. کاش ایسا ہو جائے, انشاءاللہ لوگ اس کے اوپر توجہ دیتے رہیں گے تو ایسا ہو جائے گا. کچھ آیتوں میں ہو جاتا ہے الحمدللہ, کچھ روایتوں میں ہو جاتا ہے, لیکن مجموعی طور پر ہو جائے تو بہتر. کیا انسان کو یہ نہیں پتا کہ بوسرا ما فی القبور کی جو قبروں میں ہیں یہ اٹھائے جائیں گے, وحصل ما فی الصدور جو سینوں میں ہے وہ حاصل ہو جائے گا. اب یہاں پہ میرا ایک سوال ہے, قبروں سے اٹھائے جائیں گے اس میں ایک تحدید ہے, ایک خطرہ, جو سینوں میں ہے وہ حاصل ہو جائے گا, اس میں خطرے کی بات کیا ہے؟ بہت سارا ما فی القبور جو قبروں میں ہیں تم سمجھ رہے ہو کہ نہیں اٹھائے جائیں گے, یہ اٹھائے جائیں گے, ہاں یہ خطرے کی بات. حصل ما فی الصدور جو سینوں میں ہے وہ حاصل ہو جائے گا, اس میں خطرے کی کیا بات ہے؟ تو مثال کے طور پر خدا نہ کرے نعوذ باللہ تعالی, اب ظاہر اسی کے آپ انداز سے سمجھ گئے ہوں گے کہ کوئی اچھا نہیں ہونے والا ہے, لیکن بس فرض کر لیتے ہیں کوئی انسان ہے جس کے سینے میں کچھ خواہشات ہیں اور وہ حاصل ہو جائیں, تو اس میں برائی کیا ہے؟ اس بندے کے لیے کیا برائی ہے کہ وہ ڈرے؟ تو مثال کے طور پر کسی کے سینے میں یہ خواہش ہو کہ دنیا کا سب سے زیادہ مال میرے ہاتھ میں ہو اور وہ اسے مل جائے, حُسِّلَ مَا فِي الصُّدُورِ, جو سینوں میں ہے وہ مل جائے گا. اگر مل گیا تو وہ خوش ہوگا یا ناراض ہوگا؟ خوش ہوگا. نہیں معلوم کون کون سی صحیح غلط خواہشات, اور زیادہ تر غلط کی طرف اشارہ ہے, سینوں میں ہیں اور وہ قیامت کے دن حاصل ہو گئی, وہ تو خوش ہوگا. تو اس میں خطرے کی بات کیا ہے؟ اس میں ڈرانے والی بات کون سی ہے؟ ہاں, ڈرانے والی بات اس وقت ہوگی جب ہم یہ سمجھ سکیں کہ یہ جو دو فیز آف لائف ہیں اس کا ڈفرینس کیا ہے. اگر ہم وہ نہیں سمجھیں گے, یہ آئے کریمہ ہمیں سمجھ میں نہیں آئے. اب مجھے بہت کم وقت لگا کر اس دو ان دو فیز آف لائف کے ڈفرینس کو آپ کی خدمت میں عرض کرنا ہے, اور انشاءاللہ پھر ہم اپنے موضوع کی طرف جائیں گے. درود بھیجے گا محمد و آل محمد پر. صلی اللہ من کان فی ہذہ اعمی فہو فی الآخرۃ اعمی, جو اس دنیا میں اندھا ہوگا وہ اس دنیا میں بھی اندھا ہوگا. شاید کچھ لوگ ایسے رہے ہوں جنہوں نے اس دنیا میں اندھے ہونے کا مطلب بلائنڈ نابینا لیا ہو, زیادہ تر نے ایسا نہیں لیا, کم سے کم ہم نے ایسا نہیں لیا. من کان فی ہذہ اعمی, جو اس دنیا میں اندھا ہوا, تو ہمارے پاس اہل بیت اطہار کی صریح بیان موجود ہیں, جو اس دنیا میں اللہ کی نشانیوں کو سمجھنے میں اندھا ہوا, اللہ کی نشانیوں پہ غور نہیں کیا اس نے, تو یہ اندھا ہو گیا. چونکہ یہ اندھا ہو گیا اس دنیا میں اللہ کی نشانیوں کے سامنے, اس دنیا میں بھی اندھا ہوگا. اچھا, اب سوال یہ کہ یہ جو رابطہ بنا ہوا ہے, یہ رابطہ کیا ہے؟ ہمارے پاس دو راستے ہیں. ایک راستہ یہ ہے کہ ہم یہ کہیں کہ بھائی خدا ہے, اگر کسی کو سزا دیتا ہے تو پھر یہ نہیں پوچھ سکتے کہ اس کا ریلیشن شپ کیا ہے. جو جھوٹ بولے گا اسے آگ گھیر لے گی. جھوٹ اور آگ میں کیا رابطہ ہے؟ ہمیں رابطہ ڈھونڈنے کی ضرورت نہیں ہے. جھوٹ کے نتیجے میں آگ آ گئی, معاملہ ختم ہو گیا. ممکن ہے کوئی یہ کہے. اچھا, ہم یہ کہیں گے کہ نہیں, اس میں کچھ اور گہرائی بھی ہے, کچھ اور گہرائی بھی ہے. اب اس گہرائی کو تیزی سے آپ کی خدمت میں عرض کرتا ہوں. درود بھیجے گا محمد والے محمد پر. صلی اللہ محمد. یہ کوشش ہو رہی ہے اس ہال کی کیپیسٹی کو 1% بڑھانے کی, یا شاید 5-7% مثلاً, لیکن بہرحال کچھ بڑھ جائے گی کیپیسٹی اس سے بھی. اس سے آپ اندازہ لگانے کہ آپ سے کیا چاہ رہے ہوں گے, کہ اگر آپ کہیں کوئی کیپیسٹی ضائع کر رہے ہیں تو برائے مہربانی وہ کیپیسٹی ضائع مت کیجیے گا. جو یہاں پہ تشریف لانا چاہیں تشریف لے آئیے, ان کو کوئی زحمت نہیں دی جائے گی, بالکل مطمئن رہیے گا آپ. اللهم صل على محمد آل محمد وعجل فرج. اچھا, اب یہ وہ جگہ ہے جہاں پہ ہمارے مفہوم کا کرسٹ آ رہا تھا اور تھوڑا سا ڈسٹریکشن تھا, تو میں نے سوچا کہ میں جلدی میں اپنی بات کو ضائع نہ کروں. میں نے آپ کو 10 منٹ لیا ہے اس کے اوپر یہاں تک لانے کے لیے, تو اب مجھے اس وقت اس کو کہنا ہے جب آپ کے سیٹلمنٹ پورا ہو چکا ہو. تو آپ تیزی سے جتنی جلدی سے سیٹل ہونا چاہتے ہیں ہو جائیے. درود بھیجے گا محمد و آل محمد پر. صلی اللہ محمد. جو دنیا میں ہمیں ریسورسز دی گئی ہیں ان کا ایک پرپز ہے. فرض کر لیجئے ہمیں آنکھیں دی گئی ہیں اور ہمیں قلب کے اندر بصیرت دی گئی ہے. من کان فی ہذہ اعمی کا مطلب آنکھ نہیں ہے. جو اس دنیا میں اندھا ہے آنکھ سے وہ مطلب نہیں, جو اس دنیا میں اندھا ہے بصیرت سے. ٹھیک ہے. اچھا, یہ جو اندھا ہوا یہ کس کو دیکھنے میں اندھا ہے اور کس کو دیکھنے میں اس نے اپنی بصیرت ضائع کی ہے؟ صحیح ہے, اس نے اپنے قلب کی طاقتوں کو ضائع کیا ہے مادہ پرستی پہ, میٹیریل خواہشات پہ. تو اس کے قلب کو خدا نے بنایا تھا آخرت کو پسند کرنے کے لیے, نان میٹیریل کے لیے. اس نے ضائع کیا ہے ساری اپنی خواہشات کو مٹیریل خواہشات کے اوپر. صحیح ہے. اب اس نے کیا کیا, اس نے اپنے قلب کو ٹرانسفارم کیا, جو نان مٹیریل کے لیے بنا تھا اس کو ڈیڈیکیٹ کر دیا مٹیریل کے لیے. اب یہاں پہ ایک حادثہ ہونے والا ہے. اب جب یہ مرے گا اور اس دنیا میں جائے گا, وہاں میٹر اور مٹیریل ہے ہی نہیں. اس کے قلب کو تیار ہونا تھا اس دنیا کی نان مٹیریل لائف کے لیے. اس صلاحیت کو یہ دنیا میں ضائع کر چکا ہے, اور اس کے قلب کی ساری فنکشنز ڈیڈیکیٹڈ ہوئے تھے مٹیریل خواہشات کے لیے. اب یہ وہاں دنیا میں پہنچ گیا, کیا وہاں پہ میٹر ہے؟ نہیں ہے. تو کیا اس کا قلب کس کچھ دیکھ پائے گا؟ اس خاطر یہ اندھا ہے, اس خاطر یہ اندھا ہے کہ اس کے قلب کی جو طاقت اس کو برزخ کی زندگی میں نان مٹیریل ایگزسٹنسز کو دیکھنے کے قابل بناتی, اور اس میں دی موسٹ سپیریئر ون خود اللہ کا وجود مقدس تھا. اس نے قلب کی اس صلاحیت کو ضائع کیا یہاں اپنے گناہوں کے ذریعے سے, اپنی تاریکیوں کے ذریعے سے. اب اس تاریک قلب کے ساتھ یہ برزخ میں آ گیا ہے جس کے اندر نان مٹیریل کو دیکھنے کی طاقت نہیں ہے. اس کے مقابلے میں ایک قلب ہے جو قلب سلیم ہے. قلب سلیم کسے کہتے ہیں؟ وہ قلب کے جو ایفیشنٹ ہے, سالم ہے, اس میں کوئی نقص و عیب نہیں ہے. یہ جو قلب سلیم ہے, یہ قلب سلیم اپنی تمام تر طاقتوں کے ساتھ جو نان مٹیریل کو دیکھنے کے لیے ہونی چاہیے تھی, برزخ میں پہنچ گیا ہے. اس کے لیے برزخ کی ریالٹی سے کمیونیکیٹ کرنے میں کوئی پرابلم نہیں ہے, چونکہ اس کا دل اس کام کے لیے پہلے سے تیار ہوا ہوا ہے. اس نے دنیا میں وہ تیاری کر لی تھی. اور دوسرا وہ تھا جس نے اپنے قلب کو فاسد کر دیا تھا, اس نے اپنے قلب کو تاریک کر لیا تھا, اس صلاحیت کو کھو بیٹھا تھا. اب وہ برزخ میں پہنچا ہے, ساری صلاحیت ختم ہوئی بھی ہے. اب وہ اس حالت میں کیا ہے؟ اس حالت میں اندھا ہے, چونکہ اس کے قلب میں غیر مادی چیز کو دیکھنے کی طاقت ختم ہو گئی ہے. جو ہم سے ڈیمانڈ ہے وہ کیا ہے؟ اس دنیا میں رہتے ہوئے جتنا ممکن ہے اپنے قلب کو غیر مادی وجود کے لیے تیار کرو, تاکہ جب برزخ میں پہنچو, خدا نہ کرے تم اندھے نہ بن جاؤ, تمہارا قلب سلیم ہو, اس کے اندر یہ طاقت ہو کہ وہ کمیونیکیٹ کر سکے, تو سب اس کو دیکھ پائیں. یہ ایک لیول ہے. ابھی میں حصلہ معافی صدور پہ نہیں پہنچا ہوں. حصلہ معافی صدور ایک اور مشکل ہے, اور اگر میں کہوں ایک اور مصیبت ہے, تو مجھے آپ کی خدمت میں چند منٹ میں وہ عرض کرنا ہے, درود بھیجے گا محمد و آل محمد. صلی علی محمد. کل پرسوں میں نے آپ کی خدمت میں ایک جملہ عرض کیا تھا, اور اس میں بعض دوستوں نے ہم سے, ایک آدمی نے اشارتاً کچھ کہا بھی, مولانا شریعت اور ولایت میں کیا فرق ہو سکتا ہے؟ تو میں ایسے ہی اس کو بھی تھوڑا سا ٹچ کرتا چلوں. مثلاً آپ نے سنا ہوگا, آپ نے یقیناً سنا ہوگا کہ مثال کے طور پر کسی عارف کے سامنے جس کی گویا برزخی آنکھیں کھلی ہوئی ہیں, کوئی غذا رکھی گئی, کوئی چیز ایسی رکھی گئی جو مثلاً حرام تھی, اور انہوں نے دیکھتے ہی کہا کہ یہ کھانا نہیں ہے, یہ تو سارا خون ہے, یہ تو نجس ہے. ٹھیک ہے, اب یہ کیا ہے؟ یہ تو شریعت کے دائرے میں نہیں آ پا رہا اس آسانی کے ساتھ. شریعت ہمیں یہ بتا سکتی ہے کہ اگر کسی کھانے میں نجس ٹچ ہو جائے تو اس کو کھانا صحیح نہیں ہے, لیکن شریعت ہمیں اس نجس کی ریالٹی کھول کے دکھا دے. ہاں, اس کے لیے کچھ اور میدان میں جانا پڑے گا, کچھ اور جگہ پہ جانا پڑے گا آپ کو. صحیح ہے. اب یہاں پہ ایک مشکل ہے, وہ چیزیں جو دنیا کی مادی چیزیں ہیں, اگر حرام کے ساتھ ہوں, ان کی ایک ریالٹی ہے, ان کی ایک ریالٹی ہے. میں ایک واقعہ صاحب کی خدمت میں عرض کرتا ہوں, درود بھیجے گا محمد و آل محمد. مولا کے ایک چاہنے والے کو زندگی کی بہت سختیوں کا سامنا تھا, بہت سختیاں، پریشانیاں، فقر و فاقہ، مشکلات، ایک دشمن کو یہ پتہ چل گیا کہ وہ اس مصیبت میں ہے، مشکل میں ہے، تو وہ اس کے گھر پہ رشوت میں شہد بھجواتا ہے، رشوت میں شہد بھجواتا ہے کہ مثلا تمہاری زندگی میں مشکلات ہیں، یہ شہد کے چند ڈبے تم اپنے گھر پہ رکھ لو اور تھوڑا سا اپنے اسٹینڈ سے نیچے آ جا. یہ گھر سے باہر تھا اور اس کو پتا چلا کہ فلاں دشمن نے میرے گھر پر شہد کے کچھ ڈبے بھجوائے، میں ڈبے اپنی زبان میں کہہ رہا ہوں، وہ بھجوائیں، تو وہ فوراً گھر جاتا ہے کہ کہیں ایسا نہ ہو کہ گھر والے کسی غلط فہمی کے نتیجے میں وہ کھول بیٹھے. تو وہ جاتا ہے، جیسے ہی وہ گھر میں داخل ہوتا ہے دیکھتا ہے اس کی بچی نے وہ کھول لیا ہے اور اس شہد میں انگلی ڈال کر اس کو چکھنے کی کوشش کر رہی ہے. تو وہ دور سے چلاتا ہے اور کہتا ہے کہ بیٹا ہرگز مت چکھنا، زہر ہے، زہر ہے. صحیح، اب میں آپ سے ایک بات پوچھوں گا، یہ زہر عرفن ہے یا حقیقتن ہے؟ بھئی ہمارے حساب میں تو عرفن ہے، ویسے تو وہ شہد ہے، لیکن ہمارے حساب میں اگر وہ کہیں زہر ہے، یہ عرفن ہے، لیکن ایک امکان ہے حقیقتاً بھی شاید زہری ہو. وہ کیسے؟ اب میں آپ کو یاد دلانے کی کوشش کرتا ہوں کہ مولا نے فرمایا کہ میرے سامنے کسی نے کوئی حرام چیز رکھی اور میرے نزدیک وہ ایسی ہی تھی جیسے اجدہے کی الٹی میں لپٹا ہوا کوئی لقمہ ہو، ہے نا یہ نہیں؟ اب میں آپ سے ایک بات پوچھتا ہوں، مولا کے چاہنے والے کی جملے کو آپ نے کہہ دیا ہوگا کہ عرف تھا، اب یہ جو مولا کا جملہ ہے یہ عرف ہے یا حقیقت ہے؟ اب تو حقیقت ہے نا. اس کا مطلب ہے اگر کوئی لقمہ اس مقصد سے میرے سامنے رکھا جائے، اس کی برزخی حقیقت اجدہے کی الٹی میں لپٹے ہوئے لقمے کے برابر ہے. صحیح ہے. اب اگر میرے دل میں اس لقمے کی محبت آ گئی اور حصلہ ما فی الصدور، تو میرے سامنے برزخ میں کھانے میں یہ رکھا ہوگا، چونکہ تمہارے دل میں اس کی محبت تھی. صحیح. اب اگر میرے دل میں اس دنیا کی کچھ خواہشات ایسی ہیں جن کی حقیقت برزخی محض آگ ہے، حصلہ ما فی الصدور، جو تمہارے سینوں میں تھا وہ تمہیں مل جائے گا. معذرت کے ساتھ اپنے اوپر رکھ کے کہہ دیتا ہوں، فرض کریں نعوذ باللہ تعالی، میں نے مجلس کے جیسے مقدس عمل سے اپنی شہرت مانگی تھی. دنیا میں مانگی ہوئی شہرت برزخ کی زندگی میں مساوی ذلت کے برابر ہے. اب مجھے برزخ کی وہ ذلت اٹھانی ہے کیونکہ میں نے یہاں کی شہرت مانگ لی تھی. اب کیا ہوا؟ یہ وہ چیز ہے جس سے سب کو ڈرایا جا رہا ہے، حصلہ ما فی الصدور. جو تم اپنے دلوں میں خواہشات ڈال رہے ہو نا، اس کو یاد رکھنا، یہ اپنی اصلی حقیقت کے ساتھ تمہیں دی جائے گی. اچھا، تھوڑا سا اور اب اس کو ثابت کرنے کی مزید ضرورت نہیں رہی ہے، لیکن قرآنی ریفرنس کے ساتھ، مثلا جو غیبت کرے اس نے بھائی کے لاشے کا گوشت کھایا، اب یہ تو قرآنی ہے نا، یہ تو قرآنی ہے، اور کسی کے دل میں اس کی محبت ہے کہ وہ غیبت کرے، حصلہ ما فی الصدور، جو سینوں میں ہے وہ حاصل ہو جائے گا، اس کو برزخ میں یہ اٹھانا ہے. اب عزیزان محترم، یہ مجھے بتائیے، حصلہ ما فی الصدور میں خطرہ ہے یا نہیں ہے؟ یہ تو بوسرا ما فی القبور سے بھی زیادہ خطرناک ہے. صحیح. لیکن ہمارے ساتھ صرف ایک مشکل ہے، ہم نے سوچا ہی نہیں. کس نے سورہ عادیات زندگی میں نہیں پڑھی ہوگی؟ پڑھی ہوگی، دسیوں دفعہ شاید پڑھی ہوگی، لیکن سوچا ہی نہیں. ये वो पॉइंट है जो मैं अर्ज़ करना चाह रहा हूँ। सोचना शुरू कर, दुरुद भेजेगा मोहम्मद वाले मोहम्मद यहाँ कुछ जगह है परवरदिगार इंशाअल्लाह आपकी ज़हमतों को कबूल फरमाए। और कुरान करीम में एक आयत करीमा है, मैंने सोचा था बहुत बाद में जाके कहूँगा ये, लेकिन मैं अभी कह देता हूँ, फिर बाद में कभी और रेफरेंस में ढूँगा। और उसमें कुरानी हुक्म ये आया है, कुरानी हुक्म आया है कि जब तुमसे कहा जाए कि बैठने के लिए जगह बनाओ तो तुम बनाओ, खुदा जगह बना देगा। इज़ा क़ील लकुम तफस्सहू फिल मजालिस फफस्सहू यफस्सहिल्लाहु लकुम, तुम जगह बनाओ खुदा तुम्हारे लिए जगह बना देगा। अब मैं सिर्फ एक बात पूछना चाह रहा हूं, अगर जगह नहीं है इसका मतलब है हमने जगह नहीं बनाई है। अगर हम बनाते तो जगह बन जानी थी, सही, हमने कुछ मिसमैनेज किया होगा अपने आप को, इस वजह से शायद हमारी जगह कम हो गई होगी। वरना देखिए एक सादा सी बात है, आप रज़ारी के यहाँ बैठे हैं ना, करबला की जमीन में 3 करोड़ की गुंजाइश है नहीं लेकिन 3 करोड़ से ज्यादा आ जाते हैं वहां। मौला की जमीन और मौला के नाम में बड़ा असर है, बहुत जगह बना। और ये भी मैं अर्ज करता चलूँ, ये जो तफस्सुह फिल मजालिस है ना, ये असल में जमीन नहीं है, ये दिल में है। जब तुमसे कहा जाए कि अपने मोमिन भाइयों के दर्द को अपने दिलों में समेटो तो समेटो, समेटो, खुदा तुम्हारे दिलों में और वसत दे देगा। बहुत कुछ हो सकता है अगर मैं और आप सिर्फ इसको समझना शुरू कर दें, इस दुनिया और उस दुनिया के अंदर रिलेशनशिप क्या है, बहुत कुछ हो सकता है। इस वक्त बहुत सारे लोग होंगे जिनके दिलों में ये ख्वाहिश हो कि काश हम मसलन प्रेसिडेंट होते हैं, उनको ये नहीं पता कि खुदा इससे कहीं ज़्यादा बड़े मकाम पे पहुँचा रहा है बहुत आसानी से, बहुत आसानी से। लेकिन फ़कत मुश्किल ये है कि हमें वो रबता समझ में नहीं आके दे रहा है। बहरहाल मैं आपको और वक्त ना लूँ, बहुत तेज़ी से हमें आगे बढ़ लाना चाहिए अब और एक मफहूम की तरफ, उसी बरज़खी ज़िंदगी और क़यामत के माहौल को कुरान करीम से हासिल करते हुए इस दुनिया के ऊपर मुंतबिक करेंगे और अपने मौजू में कि इस्लामी माशरे का तकामुल क्या है उसको अर्ज़ करेंगे। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। सूरह मुल्क में एक आय करीमा खुदा ने इरशाद फरमाई है, फरमाया कुछ लोग होंगे जिनको साइर में डाला जाएगा। साइर समझ लीजिए बहुत तेज आग। ये एक अलहदा मसला है कि हमें देखना पड़ेगा कि उस दुनिया की आग है क्या। दारी बहुत खतरनाक मामला है कि हम इस बात को समझने की कोशिश करें कि उस दुनिया की आग क्या है। और फिर एक और मुश्किल है, शायद उस दुनिया की सारी आग हम यहां से लेके जा रहे हैं। यहां पे कुछ चीजें ऐसी हैं जिनकी हकीकत उस दुनिया में आग है, वो हम यहां से लेके जा रहे हैं। अगर वो ना लेके जाएं फिर वहां कोई आग नहीं है। मसलन किसी बेबस पे तैश व गजब दिखाना, ये उस दुनिया की बहुत बड़ी आग है, ये कोई यहां से लेके जाएगा? यहां किसी बेबस के ऊपर तैशो गजब दिखाएगा फिर वहां पे एक मुसीबत आएगी कि फिर एक भड़कती हुई आग आएगी। तो पूछा कि तुम लोग साइर में कैसे पहुंचे? खुदा रहीम था, करीम था, खुदा ने नबी भेजा था, किताब भेजी थी, हिदायत भेजी थी, तुम्हें साइर में क्यों पहुंचना था, कैसे पहुंच गए? تو انہوں نے جواب دیا قرآن کریم سورہ ملک کے اندر. یہ ہمارے لیے کی پوائنٹ ہے, لو کننا نسمع او ناقلو ما کننا فی اصحاب السعیر. دو پوائنٹ. اگر ہم سنتے ہوتے یا سوچتے ہوتے تو ہم اصحاب جہنم میں سے نہ ہوتے. یا ہم سنتے ہوتے یا ہم سوچتے ہوتے تعقل کرتے ہوتے اصحاب سعیر میں سے نہ ہوتے. تو عزیزان تو ہمارے پاس دو راستے ہیں, یا تو ہم اہل ذکر کی سننا شروع کر دیں چاہے گہرائی میں سمجھ میں نہ آئے, سننا شروع کر دیں اور پیروی شروع کر دیں اہل ذکر کی. فاسألوا اہل ذکر, اہل ذکر سے پوچھو, یا اہل ذکر کی سن کر پیروی شروع کر دیں اصحاب سعیر میں نہیں ہوں گے, یا اتنی قابلیت لائیں کہ خود سوچنا سمجھنا شروع کر دیں تو پھر اصحاب سعیر میں سے نہیں ہوں گے. اچھا اگر ان دو میں نہ ہوئے تو کیوں نہیں ہوں گے؟ بہت سادہ سی بات ہے, اگر کسی کے اندر شاگرد بننے کے مقابلے میں اپنی ایک اکڑ ہے تو وہ کسی کی کیوں سنے گا؟ ایک ایروگینس ہے, میں خود وہ ہوں تو میں کسی کی کیوں سنوں؟ نہیں سنے گا, ختم ہو گئی بات. دوسری بات یہ کیا اپنی عقل کو دنیا کے علاوہ کہیں اور استعمال کرنے کو تیار ہوا ہے؟ یہ کیریئر پلاننگ میں استاد ہے, ڈگری سرٹیفیکیشن اس کی فل, قرآن کی ایک آیت نہیں پتا, اخروی مفاہیم میں سے ذرہ برابر کی خبر نہیں ہے. اب یہ نہ سنتا ہے نہ سوچتا ہے تو اس نے کہاں پہنچنا؟ جہنم. اب مجھے اپنے آپ سے ایک بات پوچھنی ہے, یہ جو قومیں سوچتی ہیں اور سمجھتی ہیں وہ کیا کرتی ہیں؟ تو بہت تیزی سے ریفرنسز لینا شروع کر دیتے ہیں. البتہ ایک جملہ بس میرا دل بہت دوپہر سے یہ کہنے کے لیے بیتاب ہے کہ مجھے یہ کہنا ہے, اگر کوئی اہل ولایت ہو صرف سننا شروع کرے تو ابو ذر ہے, اور سوچنا شروع کرے تو سلمان فارسی ہے. آپ اہل ولایت ہو صرف سننا شروع کر دو, صرف سننا شروع کر دو. صحیح ہے, میرے پاس وہ تعقل نہیں ہے, صحیح ہے, تو اگر صرف سننا شروع کر دے تب بھی ابو ذر ہے, اور اگر سوچنا بھی شروع کر دے تو پھر سلمان فارسی ہے. دونوں میں بہت فرق ہے, لیکن نہ ابو ذر سلمان فارسی سے الجھتے ہیں نہ سلمان فارسی ابو ذر سے الجھتے ہیں. دونوں کو پتا ہے ہمارا راستہ ہے ایک ہی, ہاں میتھڈ دونوں کا تھوڑا سا مختلف ہے, لیکن اگر یہ دو نہیں ہوئے ہاں پھر مصیبت ہے, پھر ڈیزاسٹر. اچھا یہ جو قومیں ہوتی ہیں نہ سنتی ہیں نہ سمجھتی ہیں وہ کہاں پھنستی ہیں؟ ایک قانون آپ کی خدمت میں عرض کروں گا اور کوشش کروں گا کہ اس کو کتنا مختصر کر لیں تاکہ ہم کم سے کم وقت میں اس کو عرض کر سکیں. درود بھیجے گا محمد و آل محمد. اذان موسم میں بھی بہت سارے لوگوں سے مل چکا ہوں اتنے ٹائم میں بھی, اور بعض اوقات شاید شو بازی کے لیے کہتا ہوں گا, لیکن بعض اوقات اپنے تجربے کو ثابت کرنے کے لیے کہہ رہا ہوتا ہوں کہ الحمدللہ مولا کا احسان ہے, میں بہت حقیر انسان ہوں الحمدللہ میں جانتا ہوں, لیکن خدا تعالیٰ نے لطف کیا ہے 30 سے زیادہ ملکوں میں عزاداری کر چکا ہوں, بہت لوگوں سے ملا ہوں, صحیح ہے, بہت نشیب و فراز بھی دیکھے ہیں. میں آپ جانتے ہیں کہ میں بہت گھوما ہوں اور ہر سال کتنی دفعہ شاید دنیا کا چکر لگا لیتا ہوں, میں جانتا ہوں, صحیح. میں ایک بات عرض کروں گا, اگر آپ نے اس کو عزت نہ دی جس کو عزت دینے کا خدا نے حکم دیا تھا. تو آپ کو ذلیلوں کے سامنے اتنا ہی جھکنا پڑے گا. یہ میں قانون آپ کی خدمت میں عرض کر رہا ہوں. کسی بھی اکڑ کے نتیجے میں اگر اس کو عزت نہیں دی جس کو عزت دینے کا خدا نے حکم دیا تھا, آپ یہ مت سوچیے گا آئی مسڈ سم تھنگ. نو, یو گاٹ سم تھنگ. وہ کیا؟ اتنا ہی نیچے جانا پڑے گا. یہ خدا کچھ چیزوں کی سزا آخرت میں دے گا, کچھ چیزوں کا حساب یہیں پہ کرے گا. ہاں, تو مجھے ایک بات سمجھ میں آئی ہے, جس کو خدا نے عزت دی ہے اس کو عزت دینے میں کمی نہیں کرنا ہے, ورنہ اتنا ہی ذلیلوں کے سامنے جھکنا پڑے گا. ہاں, اب ایک اور قانون عرض کرتا ہوں اپنے دانش میں جو میں نے سیکھا, میں عرض کروں گا آپ کی خدمت میں. مجھے یہ بات سمجھ میں آئی ہے, اگر خدا نے مجھے کچھ طاقت دی کسی بھی قسم کی, علم کی, ذہن کی, مال کی, اولاد کی, احترام کی, کوئی بھی طاقت دی اور میں نے وہاں استعمال نہیں کی جہاں مجھے کرنی تھی, اتنی ہی طاقت کے غربت کے لیے تیار ہو جاؤ, اسی طاقت کی غربت اور ذلت کے لیے تیار ہو جاؤ. میں مثال عرض کروں گا تاکہ ایسا نہ ہو صرف الفاظ میں بات رہ جائے. درود بھیجے گا محمد و آل محمد صلی اللہ علیہ وسلم. فرض فرمائیے مجھے خدا نے اولاد دی اور مجھ سے خدا نے چاہا کہ میں اپنی اولاد کو ایک خاص انداز میں لے کے چلوں. میں نے نعوذ باللہ تعالی اپنی دانش میں اپنی کچھ مصلحتوں کو پورا کرنے کے لیے اپنی اولاد کو کسی اور طرح سے تیار کر لیا. صحیح, اب میں ایک بات گارنٹی سے کہہ رہا ہوں, اگر یہ پھر بھی صحیح ہو جائے تو بہت ہی اچھی بات ہے. اگر خدا نہ کرے میری اس غلط فیصلے کی وجہ سے وہ اولاد کسی غلطی میں چلی گئی, اب اس اولاد سے میں جتنا آرام, سکون, محبت ایکسپیکٹ کر رہا تھا اتنی ہی ذلت مجھے اس کے ہاتھوں اٹھانی ہے. اب یہ میری آنکھوں کی ٹھنڈک نہیں بنے گی, اب یہ میری آنکھوں میں اور گلے میں کانٹا بننے والا ہے. اور یہ اس نے نہیں کیا ہے, یہ میں نے کیا ہے. تو پاکستان میں ایک مثال میرے سامنے آئی اور میں حیران رہ گیا, واقعا حیران رہ گیا. یعنی حیران سے زیادہ مجھے خوف بھی احساس ہوا, خوف احساس ہوا. تو مثال کے طور پر ایک شخص ہے, وہ اپنے بچے کے لیے یا بچوں کے لیے وہ کچھ کرتا ہے جو عام طور پر پاکستان میں کوئی سوچ بھی نہیں پائے گا. لیکن صرف ایک مشکل ہے, پیسہ حرام ہے, پیسہ حرام. بہت اس کو سمجھانے والے جو اس کے اچھے دوست تھے, جو خود بھی اس کی طرح کسی حرام میں تھے اور چھوڑ چکے تھے, اس کو سمجھاتے ہیں کہ دیکھو اس کو چھوڑ دو, ٹھیک ہے یہ ہماری اولاد ہے لیکن اس کی خاطر ہمیں جہنم نہیں پالنا ہے. لیکن اس کو سمجھ میں نہیں آئی, کہتا رہا اتنا پیسہ میرا لگا ہوا ہے اتنا ابھی نہیں نکال سکتا. اس نے کہا یہ تو چھوڑ کے نکلنا ہے, اس کو لے کے نکلنے کا تو کوئی فائدہ ہی نہیں ہے. پھر تو وہ کہتا رہا نہیں بس یہ, نہیں بس یہ. اسی زمانے میں پیرالائز ہو گیا, فالج کا اٹیک ہوا, پیرالائز ہو گیا, پیرالائز ہو گیا. تو وہ جو اس کو سمجھاتا تھا اس نے مجھے بتایا, کہنے کا میں ایک دن اس کے پاس گیا اور دیکھا تو وہ ویل چیئر پہ جیسے تھا, رو رہا تھا. تو اس نے کہا کہ گھبرا کیوں گھبرا رہے ہو, تمہارا علاج ہو رہا ہے اور انشاءاللہ صحیح ہو جاؤ گے. کہنے کا نہیں مسئلہ یہ نہیں ہے. کہنے کا مسئلہ کیا ہے؟ کہنے کا میرا بیٹا ابھی مجھے تھپڑ مار کے گیا ہے, ابھی تھپڑ مار کے گیا. تو یہ کہنے لگا مجھے سمجھ میں نہیں آیا میں اس کو کیا کہوں. لیکن میں نے اس سے یہ کہا, میں نے کہا میں تم کو ایک بات گارنٹی سے بتا رہا ہوں, یہ تمہارے بیٹے نے نہیں مارا ہے تھپڑ, یہ اس حرام نے مارا ہے جو تم نے اس کو کھلایا تھا. آپ یہ مت سوچئے گا کہ ہم کچھ غلطیاں کرتے رہیں گے وہ جمع ہوتی رہیں گی اور ہماری دنیا بھی چلتی رہے گی. یہ صرف اس صورت میں ہوگا کہ ہمیں قیامت میں کچھ نصیب نہ ہونا ہو, ورنہ غلطیوں پہ سزا ملے گی. और बेहतर ये है कि यहीं मिल जाए, बेहतर ये है कि यहीं मिल जाए, लेकिन जो मैं कह रहा हूं ये आसान है क्या? ये हिला देने वाली बात है। अब बनी इसराइल पे आइए, चंद जुमलों में आज करूं और फिर मसाइब की तरफ जाऊंगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद सल्लल्लाहु। बनी इसराइल में एक बुनियादी खराबी है। मुझे इस्लामी माशरे के तकामुल को बयान करना है। आशूर के मौके पर ये इस्लामी माशरा बिल्कुल नेगेटिव है और इसको जहूर पर दुनिया का सबसे अच्छा माशरा बनना है, ठीक है। इस तकामुल के सफर को अर्ज करना है। इसमें मैं आज शुरू कर रहा हूं एक नेगेटिव क्वालिटी से। इस नेगेटिव क्वालिटी ने बनी इसराइल को एक जिल्लत में मुब्तला कर दिया फजीलतों के बाद, जबकि खुदा मुताल ने फरमाया था कि हमने इनको पूरी जहान पे फजीलत दी। एक नेगेटिव क्वालिटी इनके अंदर है, वो नेगेटिव क्वालिटी ने इनको जलील किया। अच्छा क्या हुआ है? वो जो मैंने और आपने बचपन से सुना, हजरत मूसा अलैहिस्सलाम कोहे तूर पे गए हिदायत लाने के लिए, किताब के नुजूल के लिए। अब तसव्वुर कीजिए, हजरत मूसा अलैहिस्सलाम खुदा के हुजूर ये कह रहे हैं कि मेरी कौम जिम्मेदारी को उठाने में उस जगह पहुंच गई है ऐ अल्लाह कि तू अपनी हिदायत नाजिल कर दे। यानी हजरत मूसा अलैहिस्सलाम की अंडरस्टैंडिंग ये है कि मेरी कौम डेवलप हो गई है और उस डेवलपमेंट में उस लेवल पर आ गई है कि अब खुदा किताब दे और ये किताब की हिफाजत करेंगे। और हजरत मूसा अलैहिस्सलाम कोहे तूर पर हैं, वो किताब खुदा तआला नसीब कर देता है और खुदा तआला इरशाद फरमाता है कि ऐ मूसा आपने जल्दी क्यों की? हजरत मूसा अलैहिस्सलाम फरमाते हैं खुदाया मेरी कौम मेरे रास्ते पे चल रही है, वो अच्छी कौम है, मैं उनको अच्छी जगह पर छोड़ के आया हूं, इसलिए किताब लेने आया हूं, मसलन जल्दी नहीं की। खुदा तआला ने फरमाया किताब तो मैं दे रहा हूं लेकिन तुम्हारी कौम गुमराह हो चुकी है। ये जो आपने आय करीमा में देखा अलकल अलवाह, हजरत मूसा अलैहिस्सलाम ने अलवाह को साइड में रख दिया। साइड में क्यों रखा? क्योंकि हजरत मूसा अलैहिस्सलाम ने रियलाइज किया कि जिस कौम को मैं समझ रहा था कि तैयार है, ये भी तैयार नहीं है, ये भी तैयार नहीं। अच्छा वो जो तैयारी नहीं थी उसके नतीजे में क्या हुआ? उसके नतीजे में यह हुआ कि कौम बजाय ये कि खुदा वहदहु ला शरीक की बंदगी करती, वो एक मुजस्मे और एक बुत के सामने सजदे में गिर गए। क्या आपको यह हिमाकत नहीं लग रही? क्या आपके ख्याल में बनी इसराइल के सारे लोग इतने जाहिल हैं कि उनको यह समझ में नहीं आई कि हम बुतों के सामने सरगुजरेज हो रहे हैं? क्या ये इतने अहमक हैं? नहीं, इतने अहमक नहीं है, लेकिन इनके सीनों में कोई ख्वाहिश है जो इतना अहमक बना रही है। अगर कल खुदा ने तौफीक नसीब की तो मैं हजरत आदम के बेटों के वाक़े में उस कौवे के किरदार पर एक जुमला अर्ज करूंगा, अगर खुदा ने तौफीक नसीब की। अभी टाइम खत्म हो गया। ये बनी इसराइल इतने अहमक नहीं है, इनको खुदा तआला ने पूरी कायनात पे फजीलत दी थी। इनके दिलों के अंदर एक मुसीबत है, उस मुसीबत ने इतना जलील किया कि एक मुजस्मे, और वो मुजस्मा भी किसका है? बछड़े का, गाय के बच्चे का, उसके सामने सर झुका के खड़े हो गए। सही है, ये मुसीबत क्या है? एक जुमले में, सोने की मोहब्बत, गोल्ड, सोने के पुजारी हैं। अल्लाह के नबी ने फरमाया जिस तरह बनी इसराइल का एक बछड़ा था, मेरी कौम का भी एक बछड़ा है। बछड़े को अरबी में कहते हैं एजल, एजल। अल्लाह के नबी ने फरमाया बनी इसराइल का एजल वो मुजस्मा था जो सामरी ने बनाया था। अब एक पॉइंट है यहां पे, जिस कौम के अंदर अंदरूनी पाकिजगी ना हो उससे सामरी खेलता है, उससे सामरी खेलता है। अगर आपको किसी जगह पे कोई कौम सामरी के हाथों खेलती भी नजर आए, समझ जाएगा इसके अंदर कोई गड़बड़ है। आप ऊपर से मेहनत कर लें लेकिन अंदर कुछ और है। कल इसके ऊपर अर्ज करने की कोशिश करूंगा। तो जनाब अली वो सामरी के हाथों जलील हो गए, इतने जलील हुए कि हजरत मूसा अलैहिस्सलाम वापस तशरीफ लाए तो किताब तो साइड में रख दिया उन्होंने। उन्होंने कहा नहीं, तुम किताब के काबिल नहीं हो। अच्छा, अब किताब के काबिल बनोगे कैसे? कहा तुम्हारे पास सिर्फ एक रास्ता है। बहुत गर्मी हो रही होगी शायद आपके लिए और आपका जहन कहीं और जा रहा होगा, लेकिन थोड़ा इस मेहनत का ख्याल कीजिएगा। अल्लाह ने कहा कि मूसा अलैहिस्सलाम, इनके पास सिर्फ एक रास्ता है, जिन्होंने सर नहीं झुकाया उन्हें शमशीर दो, और जिन्होंने सर झुकाया उनके सर कटवाओ। फख्तलू अनफुसकुम, तुम ही एक दूसरे को मारोगे, ये वाहिद रास्ता सही है। इसका मतलब क्या है? अगर कभी आप ऐसा देखें कि अंदरूनी तौर पर कुछ ऐसा कत्ल व कताल हो रहा है जिसके अंदर सौलहीन को कोई ताकत मिली हुई है और गैर सौले मारे जा रहे हैं, समझ लीजिए तौबे की कबूलियत का वक्त नजदीक आ रहा है। ये बनी इसराइल का कानून है, वाकया नहीं है। अल्लाह के नबी ने फरमाया जो बनी इसराइल के साथ हुआ है वो तुम्हारे साथ होगा, तुम्हारे साथ होगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद का। बनी इसराइल के पास सिर्फ एक रास्ता था, वो अपने नबी के साथ चलने से पहले सोने की मोहब्बत अपने दिल से निकाल देते तो कभी बछड़े के सामने सर न झुकाते। इन्होंने सबसे बड़ी गलती ये की कि समझते रहे कि नबी के साथ होना काफी है चाहे हमारे अंदर खराबी है। नहीं, काफी नहीं है। अब मैं आखिर में लाके एक जुमला अर्ज कर रहा हूं, बहुत माजरत के साथ, बहुत माजरत चाहता हूं। अगर मैं इमाम का मुंतजर हूं और मेरे अंदर खराबी है तो क्या इमाम का आ जाना काफी होगा? ये बनी इसराइल वही हैं जो इमाम अपने नबी गायब के मुंतजर थे, बिल्कुल वही हैं। इसी खातिर बनी इसराइल का जिक्र कुरान में इतना ज्यादा है और इसीलिए अल्लाह के नबी ने फरमाया तुम वही करोगे जो उन्होंने किया। अब मैं अपने आप से सोचता हूं कहीं ऐसा ना हमारी कौम में कुछ लोग ऐसे हों जो अपने इमाम के मुंतजर हों लेकिन उन्होंने अंदरूनी इसलाह ना की हो और वो इमाम की आमद के बाद किसी बछड़े के सामने सर झुका के बैठ जाए, तो फिर किताल आखिरी रास्ता होगा। हाँ, इसको सोचिएगा, सालेह कौम कौन सी होगी? लौकुन न नस्माओ औ नाकल, या तो सालेहीन की सुनना शुरू कर दो या अपनी अक्ल और तदबीर से गौर व फिक्र के जरिए से खुदा की किताब में एक सही रास्ते के ऊपर पहुंचने की कोशिश कर लो, ये बचने का रास्ता होगा। इस पर इंशाअल्लाह कल कुछ मफाहिम अर्ज करूंगा। अगर खुदा तआला ने सआदत नसीब की इंशाअल्लाह हज़रत आदम अलैहिस्सलाम के बेटों के वाक़े से कुछ हासिल करने की कोशिश करेंगे और इस मामले के ऊपर कि बनी इसराइल की जो ये कमज़ोरी थी, ये कमज़ोरी हमें कहाँ नज़र आ रही है और इस कमज़ोरी का मुदावा क्या हो सकता था, इंशाअल्लाह अर्ज करेंगे। दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद पर। तमाम बातों में से अगर मैं किसी एक बात को दोहराना चाहूं तो मैं आखिर में दोहराने की कोशिश इसलिए करता हूं, लोग भूल जाते हैं। ऐसे तो रिकॉर्ड हो रहा होता है, आप कभी दोबारा भी देख सकते हैं, लेकिन इस जुमले को जरूर जहन में रखिएगा और मैं अपनी इसलाह के लिए इसके ऊपर अगर मेहनत करूँ तो बहुत फ़ायदा होगा। कभी उसको इज्जत देने में कमी मत कीजिएगा जिसको खुदा ने इज्जत देने का हुक्म दिया, और कभी गलत मेयार की बिना पर किसी को इज्जत मत दीजिएगा। अगर आप गलत मेयार की बुनियाद पर, गलत स्टैंडर्ड्स पर किसी को इज्जत देंगे, जितना गलत मेयार पर इज्जत देंगे उतना ही सामरी के बछड़े के नजदीक जाएंगे, उतना ही सामरी के बछड़े के नजदीक जाएंगे और एंड में जाके सामरी का शिकार होंगे। अब बहुत सारी बातें ऐसी होती हैं जो लोग हमसे एक्सपेक्ट करते हैं कि मौलाना इतना ब्लंट करने की ज़रूरत नहीं है। हमारे दोस्त अहबाब भी हमसे बाज़ औक़ात कहते हैं कि इतना ज़्यादा मत बोलो कि लोगों को बहुत ही ज़्यादा शौक हो जाए, तो फिर बाद औकात बाद दोस्त है बाप हमसे कहते भी हैं, तो मैं उनसे कहता हूँ देखो मैं इस एज पर आ गया हूँ, अब मुझे नहीं पता मैं कल मरूँ या परसों मरूँ, ठीक है, अब मुझे रिस्क ले लेना चाहिए, मुझे रिस्क ले लेना चाहिए, आखिर कब तक। दूसरी बात यह कि मैं क्या बचाऊं, ना बोल के क्या बचाऊंगा, ना बोल के क्या बचा लूंगा। तो मैं अर्ज कर दूं, बिल्कुल ब्लंटली अर्ज कर दूं, अगर आपने अपने मुल्कों को सिर्फ दुनिया की खातिर छोड़ा और आप यहां पर आए तो आप बछड़े के नजदीक आ रहे हैं, ब्लंटली बिल्कुल, क्योंकि गलत मेयार पे गलत फैसला किया और अब आप इस मुसीबत में फंस जाएंगे, खुदा ना करे अगर आपने होशियारी नहीं दिखाई, और बहुत कम होंगे जो होशियारी दिखा पाएंगे, क्योंकि उसके लिए जिहाद चाहिए होगा। अब आप मुझसे बहुत सारी बातें कहेंगे, मौलाना वहां कौन सा सारे हजरत मूसा अलैहिस्सलाम के मानने वाले बैठे हैं, ज्यादा से ज्यादा यही कहेंगे और क्या कहेंगे। हाँ, तो मैं उन सब के जवाब में ये कहता हूं कि वहां मुझे 95% से ज्यादा इत्मीनान है कि फासिक व फाजिर भी हुआ तो मुसलमान मर जाएगा, शायद अगली नस्ल में कोई मोमिन आ जाए। यहां अगर हिला अब मुसलमान नहीं मरेगा, कितनी नस्लें गुजरेंगी कि इसके बाद वो दोबारा उसकी नस्ल इस्लाम पे आएगी, ये मुझे नहीं मालूम, ये जवाब है इसका। तो आप अपने फैसलों के ऊपर बहुत अच्छी तरह गौर कीजिएगा, बुनियाद क्या होनी चाहिए। अगर उम्मीद रखूं तो मैं कहूंगा इंशाअल्लाह आपकी बुनियाद अच्छी होगी, घबराने की जरूरत नहीं है। अगर खुदा न करे बुनियाद गलत थी भी, अब आप में से बहुत सारे लोग ऐसी जगह पर हैं जिसको हम उर्दू मुहावरे में कहते हैं, न जाए रफ्तन न पाए मंदन, ना पीछे जा सकते हैं ना आगे आ सकते हैं। तो बस अब कोशिश ये करो कि जहां कहीं भी हो जितनी इस्लाह अपने अंदर वैल्यूज में कर सकते हो वो करो, ताकि कुछ बचत हो जाए, ताकि कुछ बचत हो जाए। जगह अच्छी नहीं है, मैदान सामरी का है, मैदान सामरी का है, ये तो हमें नजर आ रहा है, आपको भी नजर आ रहा है, इसमें कोई डाउट नहीं, वहां पर भी है, इतना ताकतवर नहीं है, यहां ज्यादा ताकतवर है, ये ज्यादा ताकतवर है। आपके ऊपर अल्लाह ने एक रहम किया है, खुदा ने मुताला ने एक लुत्फ किया, और कुछ पे वो लुत्फ नहीं हो पाया, आप पे हुआ है, वो लुत्फ क्या हुआ है, कोई भी वजह थी, आपके अजदाद की कोई दुआ थी, आप अभी भी फर्श अजा पर हैं, ये खुदा ने कोई लुत्फ कर दिया है, हर एक पे नहीं हो पाया है, बहुत सो की नस्लें गायब हो गई हैं, आप पर ये लुत्फ हो गया है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आप अभी भी फर्श अज़ा पर हैं। बस एक काम कीजिएगा, दोनों हाथों से फर्श को पकड़े रहिए, ये ना चला जाए, वल्लाह कह रहा हूं, अपने दिल से कह रहा हूं कि मैं चाहे मजलिस पढ़ूं चाहे ना पढ़ूं, चाहे मुझे जगह मिले चाहे ना मिले, अपने इमाम से एक अहद करूंगा, मौला आपके बगैर जिंदा नहीं रहना चाहूंगा, अगर जिंदा रखे अपने नाम के साथ रखे, वरना जिंदगी बेकार, फिर जिंदगी का कोई फायदा नहीं है। तो अल्हम्दुलिल्लाह आपको खुदा ने फर्श अज़ा नसीब की है, इस फर्श अज़ा के ऊपर बाकी रहेंगे आप, आपकी नस्लें भी इंशाअल्लाह इसके ऊपर बाकी रहेंगी। आज हम उनके मसाइब पढ़ना चाहते हैं जो दुनिया को छोड़कर हुसैन के पास आए, सब कुछ छोड़कर इमाम हुसैन के पास, अल्लाह अजान मौसम, मसाइब का टाइम बहुत कम रह गया, लेकिन फिर भी मुझे मसाइब तो जरूर अर्ज करने और मातमदारी भी जरूर होनी है, हम उसमें शामिल रहेंगे इंशाअल्लाह। अगर मुझसे कोई ये पूछे हजरत हुर अलैहिस्सलाम पर ये नजर लुत्फ क्यों हुई है, भाई इतना बड़ा लश्कर था यजीद का, उमर साद का लश्कर कितना बड़ा था, उस लश्कर के अंदर हजरत हुर जैसा निकलकर इधर आया, ये नजर लुत्फ क्यों हुई। तो मैं एक जुमले में कहूंगा, सैयदा का एहतराम निजात दिलाता है। सैयदा का एहतराम निजात दिला दे। तो आइजो मैंने आपसे कहा था ना दोनों हाथों से फर्श को थामे रहिएगा, तो मैं आपसे कहूंगा और अपने दिलों को सैयदा के सामने झुकाए रखिएगा, बच जाएंगे हम लोग, बच जाएंगे। बीबी हमें मुश्किल में तनहा नहीं छोड़ेंगे। अपने बच्चे के गम में रोने वालों को पहचानती हैं, नहीं तनहा छोड़ेंगे। तो जो सैयदुल शुहदा हुर के सामने आए और हुर ने कहा कि मैं आपको आगे नहीं जाने दूंगा, तो सैयदुल शुहदा ने फरमाया सकलत का उम्मो, तेरी मां तुझ पर रोए। कभी इमाम मासूम नहीं चाहते कि किसी की मां उसके गम में रोए। तो सैयदुल शुहदा ने क्यों ये जुमला कहा, क्योंकि हुर को याद दिलाना था कि हुर याद रख जिसका रास्ता रोक रहा है उसकी मां फातिमा है, जिनका सारी जिंदगी तूने एहतराम किया और उनका रास्ता रोकने आया। हुर को फौरन याद आया और सैयदुल शुहदा से एक जुमला कहा जो उनके एहतराम की अलामत बन गई। कहा अगर अरब में कोई मुझे ये जुमला कहता तो मैं उसकी मां को रुलाता, लेकिन आपकी वालिदा के बारे में सोच भी नहीं सकता, उनका एहतराम करता हूं मैं। बस गोया यही जुमला हुर को बचा गया, यही जुमला हुर को बचा गया। और मैदान जंग जब मुनाकिद हुई और करबला का मारका शुरू हुआ और हुर मैदान जंग में खड़े हुए, अब एक दफा देखते हैं जन्नत नजर आती है, एक तरफ देखते हैं अजाब नजर आता है। और हुर वो फैसला करते हैं और सैयदुल शुहदा की खिदमत में तशरीफ लाते हैं। अब जो तशरीफ लाए, अब यहाँ पे एक और बात समझ में आती है, ना सिर्फ ये कि ये बीबी सैयदा का एहतराम करने वाले हैं बल्कि इमामत के सामने अदब को भी समझने वाले हैं, इमामत के सामने अदब को समझने वाले हैं। तो लिहाजा जब तशरीफ लाए तो आंखों पे पट्टी बंधवा ली और हाथों में रस्सी बंधवा ली और कहा कि ऐसे लेके जाओ जैसे गुलामों को मालिक के सामने ले जाया जाता है। सैयदुल शुहदा ने देखा हुर तशरीफ लाए हैं, सैयदुल शुहदा ने गोया अपने नजदीक किया और हुर की तौबा को कबूल फरमाया। अज़ीज़ान मोहतरम बस एक जुमला अर्ज करना है मसाइब का, ताकि इंशाअल्लाह मैं और आप सैयदुल शुहदा के इस गम का पुरसा दे सकें। बस एक मौका आया, हुर ने कहा मौला अगर मेरी तौबा कबूल है मुझे जिहाद की इजाजत मिल जाए, और हुर को जिहाद की इजाजत मिली। अब हमारे पास एक बयान है जो उलमा में मशहूर है और मैं तबाइयत के अंदर चासी के अंदर वो बयान अर्ज करूंगा, और वो बयान ये है कि पहले हुर ने अपने साहिबजादे को भेजा। जब साहिबजादे गए तो हुर कभी इधर पहलू बदलते थे, कभी उधर पहलू बदलते थे। किसी ने कहा कि हुर अगर बेटे को भेजना इतना सख्त था तो क्यों बेटे को भेजा, गोया फरमाया मैंने चाहा देखो अली अकबर जाएगा, अली अकबर जाएगा। बस एक मौका आया, वो जमीन पर गिरा और हुर बढ़ने लगे कि अपने बेटे का लाशा लाए और इमाम करीम सामने आ गए। हुर तौबा करना आसान है, पट्टी बांधना आसान है, रस्सी बांधना आसान है, लेकिन अकबर का लाशा ये बस इमाम हुसैन का काम है। ऐसा आखिरी जुमला, आखिरी जुमले अर्ज करूंगा, आज से तकरीबन 500 साल पहले, आज से 500 साल पहले, ये तकरीबन बात है 1504 मीलादी की, एडी 1504 एडी में, शाह इस्माइल सफवी, ईरानी बादशाह शाह इस्माइल सफवी, वो जाता है करबला और करबला जाकर उलमा से पूछता है कि मुझे ये बताया गया है मसाइब में कि जब हुर जमीन पर गिरे और इमाम हुसैन को उन्होंने आखिरी सलाम किया तो सैयदुल शुहदा खुद हुर के जानू पर तशरीफ लाए थे और हुर का सर अपने जानू पर रखा था, हुर के सर पे एक जख्म था, सैयदुल शुहदा ने उस जख्म पर एक रुमाल बांधा था। आज जो इस रुमाल के बारे में बयानात बहुत ज्यादा हैं, बाज का कहना है कि ये वो रुमाल था जो सैयदा की निशानी इमाम हुसैन के पास, बाज का कहना यह, बस कहते नहीं सैयद शहदा का अपना दस्तमाल था, उनका रुमाल था। सैयद शहदा ने वो रुमाल हुर की पेशानी पे बांधा ताकि जख्म रुक सके, और वो जख्म रुक गया और सैयद शहदा ने अलविदा किया। बाद में जब हुर का लाशा दफनाया गया तो वो रुमाल भी साथ ही दफना दिया गया। शाह इस्माइल 1504 मीलादी में तकरीबन ये कहता है कि अगर हुर का लाशा वहां पर है और वो रुमाल भी वहां पर है तो हुर की कब्र को खोद दो, मुझे वो रुमाल चाहिए, मुझे वो रुमाल चाहिए। ये मैंने आज भी सर्च किया, बिल्कुल ये वाकया इसी, और मैं साल भी इसीलिए बता रहा हूं ताकि बिल्कुल आपके जहन में यकीन हो जाए। शाह इस्माइल सफवी ने हुर का लाशा खुदवा दिया था, कब्र खुदवा दी थी। कब्र खुदवाई तो उसने देखा कि हुर का लाशा बिल्कुल सही सालम वैसा का वैसा वहां पर रखा हुआ है और रुमाल भी पेशानी पे बंधा हुआ है, रुमाल भी पेशानी पे बंधा हुआ है। शाह इस्माइल कहता है मुझे रुमाल चाहिए। अजीब एक अजीब लम्हा है, जैसे ही रुमाल खोलता है हुर के जख्म से खून बहना शुरू हो जाता है, जख्म से खून बहना शुरू हो जाता है। और सब लोग शाह इस्माइल को समझाते हैं कि देखो ये इमाम हुसैन का दिया हुआ तोहफा है, ये तुम हुर से नहीं ले सकोगे। तो मैं आइजो आखिर में एक जुमला कहूंगा अपने मौला से, मौला आपका दिया हुआ तोहफा 1500 साल के बाद भी जिंदा रहेगा, कयामत तक जिंदा रहेगा। मौला अपनी दीवी एक खाक हमें भी नसीब फरमा, अपनी दी हुई एक दुआ में भी नसीब फरमान। अल्लाह परवरदिगारा तुझे वास्ता नबी औलाद नबी का उनके